مومنین، یہ سورہ بنی اسرائیل کا سلسلہ جاری و ساری ہے. یہ جو آیت پڑھنے کا شرف حاصل کرا ہے، 60 آیت ہے. جب ہم نے آپ سے کہہ دیا تھا کہ آپ کے رب نے ان لوگوں کو گھیر رکھا ہے، اور ہم نے آپ کو جو خواب دکھایا تھا ہم نے انسانوں کے لیے آزمائش قرار دیا ہے، جس طرح وہ درخت جسے قرآن میں ملعون کہا گیا ہے ہم انہیں ڈرا دھمکا رہے ہیں، لیکن اس سے ان کی سرکشی میں بڑا اضافہ ہوتا جا رہا ہے. لمبی آیت ہے، 4 ٹکڑوں میں الگ الگ آیتیں ہیں، بہت لمبی آیت ہے، انشاءاللہ دھیرے دھیرے پڑھیں گے. وَإِذْ قُلْنَا لَكَ إِنَّ رَبَّكَ أَحَاطَ بِالنَّاسِ، جب خدا نے کہا کہ ہم نے، کس سے کہا؟ سرکار سے کہا کہ ہم نے لوگوں کو احاطہ کر رکھا ہے. احاطہ کسی سے کر رکھا ہے؟ احاطہ اعمال کا کر رکھا ہے، اور ان اپنے علم سے ان کی ہر چیز کا اللہ نے احاطہ کر رکھا ہے. اب آگے بات چلتی کہ وہ کیا ہے. وما جعلنا رؤیا التی اریناک الا فتنۃ للناس والشجرۃ الملعونۃ فی القرآن، اور ہم نے جو آپ کو خواب دکھایا تھا وہ لوگوں کی آزمائش تھی. وہ لوگوں کی، ہم نے آپ کو جو خواب دکھایا تھا اس سے فتنۃ للناس والشجرۃ الملعونۃ فی القرآن، اور جو معلوم لعنتی جو کہ شجر ہے جس کا قرآن میں ذکر کیا گیا ہے، اللہ نے یہ بات کہی. اس کے بعد وَنُخَوِّفُهُمْ، تاکہ ہم لوگوں کو ڈرائے. فَمَا يَزِيدُهُمْ، لیکن کیا ہوا؟ بڑا. ہم چاہتے لوگوں کو ڈرائے اس سے، خواب سے آزمائش کرا کے. فَمَا يَزِيدُهُمْ إِلَّا طُغْيَانًا كَبِيرًا، لیکن کیا ہوا؟ ہم چاہتے لوگوں کو ڈرائے، لیکن ہوا کیا؟ اس سے بلکہ لوگوں کا طغیان کبیرہ اور بڑھ گیا. قرآن میں ایک ہی بار لفظ آیا طغیان کبیرہ، طغیان کبیرہ، اس سے بلکہ طغیان کبیرہ. ہم چاہتے تھے اس خواب سے لوگوں کو ڈرایا، لیکن فما یزیدہم، بلکہ بڑھ گیا. فما الا طغیان کبیرہ، بلکہ اس سے لوگوں کی سرکشی بڑھ گئی الٹی. حالانکہ ہم چاہتے لوگوں کو ڈرائے. پھر سے میں آیت پوری سمجھا دیتا ہوں کہ ہم نے کہا تم سے کہ ہم لوگوں کا احاطہ کیے ہوئے ہیں، اور جو ہم نے خواب تم کو دکھایا ہے اس سے لوگوں کی آزمائش ہے، اور وہ شجرت معلوم جس کا قرآن میں ذکر کیا گیا ہے، معلوم شجر. بات سمجھ میں آ رہی ہے نا؟ تاکہ ہم لوگوں کو ڈرائیں، لیکن اس سے ان کا طغیان کبیرہ اور بڑھ گیا. ہاں، تمہارے بات سمجھ میں آ رہی ہے؟ اب اس میں کیا ہے، یہ ڈیٹیل ہے، میزان میں ہو ڈیٹیل میں بات کو سمجھایا. اللہ نے اپنے ان سب کا احاطہ کیا ہوا ہے، لوگوں کے اعمال دیکھ رہا ہے اللہ سبحانہ تعالیٰ. اب یہ پھر آخری میں کیا کہا اللہ سبحانہ تعالیٰ نے، یہ آیت کو آخری سے کنیکٹ کرتے ہیں کہ یہ جو ہم نے جو خواب دکھایا تھا یہ لوگوں کے لیے آزمائش تھی، تاکہ لوگوں کو سمجھایا جائے، آزمائش، لیکن اس سے تاکہ ہم کو ان کو ڈرائیں، لیکن الٹا ہو گیا، اس سے لوگوں کا طغیان اور بڑھ گیا. اب بات سمجھ میں آ گئی ہے نا؟ اب اس میں کیا تھا کہ یہ خواب کیا تھا؟ وما جعلنا رؤیا التی اریناک الا فتنۃ للناس، ہم نے جو تم کو خواب دکھایا تھا صرف لوگوں کے لیے آزمائش کے لیے دکھایا تھا. کیا خواب دکھا تھا؟ سرکار نے 3 خواب دیکھے تھے زندگی میں، قرآن میں ان کا ذکر ہے. ایک تو خواب وہ دیکھا جنگ بدر کے بارے میں دکھایا تھا، ایک خواب دیکھا تھا کہ تم فتح مکہ کرو گے، یہ دونوں مدینے خواب تھے. ایک خواب مکے میں دکھا تھا سرکار نے، وہ خواب یہ تھا کہ انہوں نے دیکھا تھا کہ ان کے ممبر پہ بندر کود رہا ہے، بندر کود رہا ہے. تو اس کے بارے میں حدیثیں ہیں، جب وہ بندر کود رہے تو سرکار اس کے بعد کبھی مسکرائے نہیں. اس کے خواب کے بعد جب انہوں نے دیکھا تھا خواب، اس کے بعد کبھی سرکار مسکرائے نہیں. ابن عمر فرماتے ہیں کہ سرکار نے کہا کہ میں نے خواب میں دیکھا ہے کہ حکم بن عاص کے بچے بندروں کی طرح میرے ممبر پہ کود رہے ہیں. حکم بن عاص کون تھا؟ مروان کا والد حکم بن عاص، کہا کہ اس کے بچے میرے ممبر پر کود رہے ہیں. پھر اس کے بعد چوتھے امام فرماتے ہیں کہ کہ دیکھا تھا کہ اصحاب نے دیکھا کہ سرکار بہت پریشان ہے, تو پوچھا گیا کہ کیا ہو گیا, کیوں پریشان ہیں آپ؟ تو انہوں نے سرکار نے فرمایا کہ میں نے خواب دیکھا کہ بنی امیہ میرے ممبر پہ اکے بعد اگار ہیں. تو لوگوں نے کہا کہ اے اللہ کے نبی, آپ پریشان کیوں ہوتے ہیں؟ یہ ان کا حصہ, دنیا کا حصہ ہے. بی بی عائشہ فرماتی ہے کہ انہوں نے مروان بن حکم سے کہا کہ میں نے سنا ہے رسول اکرم سے کہ تمہارے والد, ان کے والد وہی شجت ملعون ہے قرآن میں جو اس کا ذکر, شجت ملعون کا جو ذکر ہے وہ تمہارے والد اور اس کے والد. پانچ امام اور چھٹے امام فرماتے ہیں کہ اس آیت کی تاویل جو شجت ملعون ہے وہ بنی امیہ ہے, بنی امیہ. ایک ہزار سال تک ان کا, ایک ہزار مہینے ان کا راج چلے گا, ایک ہزار مہینے, ایک ہزار مہینے ان کا راج چلا نا, حکومت چلی ایک ہزار مہینے, آپ دیکھ لیں. تو اللہ سبحانہ تعالیٰ نے سرکار کو اس کے بعد جب غمگین ہو گیا سرکار, تو سرکار تو انا ذلنا نازل کری, اس میں کہا کہ ہم نے جو شب قدر نازل کری وہ ہزار مہینوں سے بہتر ہے, تاکہ سرکار کا دل ٹھنڈا ہو, سرکار کا دل ٹھنڈا ہو. تو اب اس کا, اس کی بحث ہے کہ شجرۃ الملعون کیوں کہا گیا اور شجر سے کیا مراد ہے, شجرۃ الملعون کیوں کہا گیا اور شجر سے کیا مراد ہے. تو شجر اس کو کہتے ہیں کہ جس کی جڑ اور شاخیں ہوں, اس کو شجر کہتے ہیں, درخت کو شجر کہتے ہیں نا, درخت کو کہتے ہیں شجر. جسے سرکار نے فرمایا کہ میں اور علی ایک ہی درخت سے ہیں, میں اور علی ایک ہی درخت سے ہیں, سرکار نے فرمایا نا. تو شجر سے مراد ایک فیملی کی طرح ہے, کہ ایک فیملی ہوتی نا, خاندان ہوتا ہے, اس سے شجرا, جیسے شجرا کس کا, شجرا کیا آپ کا فیملی, یا کوئی ایک گروپ جس کی کہ ایک آئیڈیالوجی, اس کو بھی شجر کہتے ہیں, ایک آئیڈیالوجی کے گروپ والوں کو شجر کہتے ہیں. اب کسی نے, اب وہ کون سا گروپ تھا جو کہ ملعون تھا, تو اس کے اندر بحث ہے کہ یا تو وہ ہوں جو کہ اہل کتاب ملعون ہے, یا وہ ہوں جو کہ مشرق ملعون ہے, یا کون ہو سکتا ملعون, یا منافقین ملعون ہے. تو جہاں تک کہ منافق کے بارے میں ہے یا اہل کتاب کے بارے میں ہے, اللہ سبحانہ تعالیٰ نے سورہ مائدہ کی تیسری آیت میں کہہ دیا کہ آج کافر تمہارے دین سے نا امید ہو گئے ہیں, ہے نا. تو اللہ سبحانہ تعالیٰ نے گارنٹی دے دی تھی کہ اب تمہارا دین کافروں سے محفوظ ہے, کافروں سے تمہارا دین محفوظ ہے. اس میں کون آ گئے؟ مشرکین بھی آ گئے, اہل کتاب بھی آ گئے, کیونکہ باطنی تو اہل کتاب بھی کافر ہے نا. تو پھر رہا کون رہا جو کہ معلوم شجر ہے, جس نے اسلام کو سب سے زیادہ تکلیف پہنچائی؟ تو معلوم یہ ہوتا ہے کہ منافق تھے. منافقین نے جس طریقے سے تکلیف اسلام کو پہنچائی اس کی مثال آج تک چل رہی ہے, اور اس کے اندر معلوم ترین بنی امیہ تھے جنہوں نے کہ اتنے ظلم کرے, اتنے مظالم کرے, اتنے مظالم کرے انہوں نے. اچھا, اس کے اندر ایک بحث اور ہے کہ بہت سے لوگ کہتے ہیں کہ یہ جو شجرۃ الملعون ہے, یہ جب سرکار گئے تھے معراج پہ, تو وہاں جو زقوم کا جو درخت ہے وہ شجرۃ الملعون ہے, بھائی لوگوں نے کہہ دیا اس بات سے بچنے کے لیے. تو اس کی بڑی بحث ہے کہ بھائی کیوں اس درخت کو ملعون کہا جا رہا ہے جو اللہ نے خود بنایا ہے کفار کو عذاب دینے کے لیے, حالانکہ اللہ سبحانہ وتعالیٰ نے جو فرشتے جو موجود ہیں جو اللہ کے حکم کی تعمیل کرتے ہیں, ان کی تو اللہ نے بڑی تعریف کری ہے, جہنم کے فرشتے وہ اللہ کا کام کر رہے ہیں نا, انہوں نے اللہ نے ان کی بڑی تعریف کری ہے. یا جو مومنین جو کفار کو اپنے ہاتھوں سے سخت عذاب دیتے ہیں, اللہ کہتا ہے وہ نہیں دیتے میں دیتا ہوں عذاب. تو پھر جب یہ سب چیزیں ان سب کو تو اللہ اچھا بتا رہا ہے, تو اس بیچارہ درخت کا کیا قصور ہو گیا کہ اس کو یہ معلوم ہو گیا, یہ تو اللہ کا حکم سے ہوا تاکہ ان کو کفر اذیت ہو, تو معلوم یہ ہو کہ وہ معلوم نہیں ہے, معلوم یہ ہے جو جنہوں کے اس شجر نے, جو کہ سمبولک شجر ہے, جو خاندانی شجر ہے جس نے کہ اتنی اہل بیت کو اذیت پہنچائی, اس معلوم شجر نے, اور کیوں ہوا ایسا. اب آیت سامنے کھل کے آ رہی ہے, کہا کہ اللہ سبحانہ وتعالیٰ نے کہا کہ ہم نے ہر ایک آیت آتا کر رکھا ہے. اب پھر سے آیت چلتی, پھر کیا اللہ سبحانہ وتعالیٰ نے کہا کہ ہم نے تمہیں خواب دکھایا, یہ لوگوں کے لیے آزمائش ہے. اللہ سرکار پریشان ہو گیا, اللہ نے کہا یہ مجھے خواب دکھائے, یہ لوگوں کے لیے آزمائش ہے, اور یہ شجر معلوم فی القرآن ہے تاکہ ہم بتائیں کہ ہم تم کو آزمائیں گے, تمہارے جو منافقین پیدا ہوں گے تو ان کے ذریعے ہم تمہاری امت کو آزمائیں گے کہ تو اہل بیت کی طرف آتے ہیں یا معلوم کی طرف جاتے ہیں, کیونکہ ہم ان کو آزمائیں گے. کہا کہ یہ فتنہ للناس, فتنہ ہے, ہم نے کرا ہے اس کو کہ یہ منافقین ہوں گے, اور یہ اب دیکھا جائے گا کہ یا تو اہل بیت کی طرف آئیں گے, تمہاری ضروریت کی طرف, اطرت کی طرف جائیں گے, یا یہ ادھر جائیں گے. یہ ہم نے تم کو آزمایا ہے, یہ آزمائش کے لیے شجر معلوم بنایا ہم نے, یہ جو شجر جو بنایا ہے آزمائش کے لیے بنایا ہے. اور کیا کہا کہ تاکہ ہم ان کو اس سے ڈرائیں, اس آزمائش ہم ان کو ڈرائیں, لیکن کیا ہوگا اللہ سبحانہ کا کہ اس سے وہ ڈریں گے نہیں بلکہ طغیان کبیرہ کریں گے اس کے ساتھ, تو وہی طغیان کبیرہ ہوا. آج بھی یزید کے ماننے والے اتنے موجود ہیں, طغیان کبیرہ. وَإِذْ قُلْنَا لِلْمَلَائِكَةِ اسْجُدُوا آدَمَ فَسَجَدُوا إِلَّا إِبْلِيسَ قَالَ أَسْجُدُ لِمَنْ خَلَقْتَ طِينًا. ہم نے فرشتوں سے کہا کہ آدم کو سجدہ کرو, سب نے سجدہ کیا سوائے ابلیس کے, اس نے کہا کیا میں اس سے سجدہ کروں جسے تو نے مٹی سے پیدا کیا ہے. اللہ سبحانہ وتعالیٰ ابلیس کی بات کر رہا ہے. اس کے بعد کیا کہا کہ ہم نے فرشتوں کہا کہ آدم کو سجدہ کرو, سب نے سجدہ کرا سوائے ابلیس کے, تو پھر کیا کہنے لگا ابلیس, کیا میں اس کو سجدہ کروں جس کو تو نے مٹی سے پیدا کرا ہے. کبر مطلب غرور میں تھا, اور اس کی آنکھ دیکھ نہیں پا رہی تھی جو اس کو دیکھنا تھا, غرور میں تکبر میں آ گیا, کہ صرف اس بات کا تکبر اس کو آیا کہ میں آگ کا بناؤں, حالانکہ اس نے مٹی کی خاصیت نہیں دیکھی کہ مٹی کے اندر سے کیا کیا پیدا نہیں ہوتا ہے. ساری برکات مٹی سے پیدا, زمین جو چل رہی مٹی سے چل رہی ہے, آگ سے چل رہی زمین سے مٹی چل رہی, سارے درخت پیدا ہوتے ہیں, رس آتا ہے, ہر چیز مٹی سے آتی ہے, ہر اللہ نے ساری نعمتیں مٹی کو دی ہیں, حیات مٹی سے چل رہی ہے, لیکن اس کو سمجھ میں نہیں آئی بات, بس آگ دکھ رہی تھی اس کو. اس لیے مومن وہ ہوتا ہے جو گہری نظر رکھتا ہے, ظاہر پہ نہیں جاتا, باطن پہ جاتا ہے. مومن کی نشانی ہے ظاہر پہ نہیں جاتا, وہ ظاہر پہ چلے گیا, آگ اچھی دکھ رہی چمکتی اس کو نہیں دیکھی, مٹی ٹھیک ہے لیکن مٹی سے تو ساری برکات آ رہی ہیں, اس کو سمجھ میں نہیں آیا. ارأیتک ھذا الذی کرمت علی لئن اخرتنی الی یوم القیامۃ لأحتنکن ذریته الا قلیلا. اس نے کہا دیکھ تو صحیح یہ کہ جسے تو نے مجھ پر فضیلت دی ہے, اگر تو روز قیامت تک مجھے مہلت دے تو میں اس کی پوری نسل کو جڑ سے اکھاڑ کر پھینک دوں گا سوائے چند افراد کے. اس نے کیا کہا, کہا کہ اگر تو نے جل گیا, کہا کہ جس تو نے اس کو مجھ پر فضیلت دی ہے, تو اگر تو قیامت تک تو مجھے مہلت دے گا تو میں اس کی ذریت کو, اس کی قوم کو سوائے چند کے جڑ سے اکھاڑ کے پھینک دوں گا, جڑ سے اکھاڑ کے پھینک دوں گا. جو اس میں جو یہ لفظ آیا نا احتیقن, مطلب کہ وہ جو اس میں لکھا ہے میزان میں احتینک کا مطلب ہوتا ہے کسی کو جڑ سے اکھاڑ کے پھینک دینا, یا اس سے مراد لگام ڈالنا بھی ہے, لگام ڈال دے گا. کہا کہ اگر تو مجھے مہلت دے گا قیامت تک تو سوائے چند کے ان سب کو میں یا تو ان کے اوپر لگام ڈالوں گا یا جڑ سے کاٹ کے پھینک دوں گا. دونوں اس سے مراد ہے. جس طریقے سے ابلیس نے کہا اللہ سبحانہ وتعالیٰ نے بتایا, اور یہی ہوا بھی, چند کے سوا سب شیطان کے پیروں ہو گئے دنیا میں, چند کے سوا مخلصین جو ہیں اللہ تعالیٰ کو مخلصین میں بنائے. قالد حب فمن طبیقہ من ہوں فن جہنم جزاؤکم جزاء موفورا. کہا جا उनमें से जो भी तेरे पीछे चलेगा तुम सबकी जजा जहन्नम है, जो भरपूर जजा है। अल्लाह ने कहा निकल जाए यहाँ से, कहा जो भी तेरे पीछे चलेगा उन सब की जगह जहन्नम में जजाओं मौफूरा, वो भरपूर जजा है। अल्लाह सुब्हान अल्लाह हमें इब्लीस के रास्ते से बचाए। इतना सख्त मरहला है ये शैतान से बचने का। अल्लाह ताला मुनाफ़क़त से बचाए हमको, अल्लाह ताला हमको उसकी हिफ्ज़ अमान मिले। वस्तफ़िज़ मन इस्तताता मिनहुम बि सौतिका व अजलिब अलैहिम बि खैलिका व रजलिका व शारिकहुम फिल अमवाल वल औलाद व अइदहुम व मा यअइदहुम शैतानु इल्ला गुरूरा। तू जिस जिसको अपनी आवाज़ से बहका सकता है उसे बहका दे, और तू अपने सवारों और प्यादों के साथ उन पर चढ़ाई कर, और तू उनके अम्वाल और औलाद में उनका शरीक बन जा, और उनसे वादे कर। और शैतान के वादा एक धोखे के सिवा कुछ भी नहीं है। इसमें जो लफ्ज़ आया है तिफ़ाज़, इस्तीफा से जो लफ्ज़ आया है उसका मतलब होता है उकसाना और बहकाना। एक लफ्ज़ तो ये आया, पढ़ा था ना अपना बस तफसिज, पहली जो आया ये बना है इस्तीफ़ाज़ से। इस्तीफ़ाज़ का मतलब है बहकाना और उकसाना। और अपनों ने आगे एक लफ्ज़ पढ़ा था बी सऊती का व अजलिब अलैहिम, अजलिब जो बना है लफ्ज़ अजलिब अलैहिम वो बना है जलाबा से बना है, और वो बना है जलब से। जलब का मतलब क्या आता है कि जो पीछे से आवाज़ देते हैं ना, आवाज़ देना हकारने वाले, जब भेड़ों को लेके जाते हैं तो पीछे से आवाज़ हकारते हैं, हकारने वाले, तो शैतान इस तरह से पीछे से हकारता है। तो उससे मुराद ये वो अजलिब अलैहिम बि खैलिका, मैं उनको पीछे से हकारूंगा अपने सवारों से प्यादों से। तो एक तो तर्जुमा उसका था कि उसको पीछे से हकारना, लेकिन जो एक तर्जुमा उसका ये करा गया कि चढ़ाई कर देना अपने सवारों से और प्यादों से। शैतान अपने प्यादों से चढ़ाई करता। अभी मैं धीरे धीरे पढ़ रहा हूँ, इंशाल्लाह फिर से पढ़ता हूँ तर्जुमा ताकि बात क्लियर हो जाए। तो अल्लाह सुब्हान अल्लाह क्या कह रहा है, जब ये बात हो रही है अल्लाह की और शैतान की, तो अल्लाह सुब्हान अल्लाह कह रहा है तू जिस जिसको अपनी आवाज़ से बहका सकता है उसे बहका दे। बस तफसिस मतलब उकसा दे, उकसा ज़्यादा उकसा ले अपनी आवाज़ से, क्योंकि वो तो आवाज़ आती है शैतान की दिल में आती है, क्या जिसको तू चाहता है बहकाना बहका ले। हालांकि जो उसकी जो आवाज़ आती है वो आती है बेदलील। अगर हम उस पर उसकी आवाज़ पर अगर दलील से बहस करें ना, तो वो बेदलील होता है शैतान। हमेशा शैतान की आवाज़ बेदलील होती है। आप दलील से बहस करें वो गायब हो जाता है, ध्यान रखना। दलील दीन जो है कुरान है पूरा दलील पे। शैतान के सारे वसवसे बेदलील होते हैं। तो आप उससे दलील से बहस करें और अल्लाह को याद करें, चौकन्ने हो जाएं, अल्लाह से मदद मांगे, क्योंकि सिर्फ आपकी दलील से काम नहीं, आपको अल्लाह की मदद भी मांगना पड़ेगी, बगैर उसका हमला बड़ा सख्त होता है। तो कहा गया तू अपने सवारों और प्यादों के साथ उन पर चढ़ाई कर दे। अल्लाह तो सुब्हान अल्लाह कह रहा है तू उन पर चढ़ाई कर दे अपने सवारों प्यादों के साथ। सवारों से क्या मुराद है और प्यादों से क्या मुराद है? वो से शैतान के जो लश्कर हैं वो तेज रफ्तार से आते हैं हमारे तरफ, वो बहुत से धीरे धीरे आते हैं। कहा गया अल्लाह सुब्हान अल्लाह ने इजाज़त दी शैतान को, तू हमला कर दे अपने सवारों से भी कर दे और प्यादों से भी कर दे, और तू उनके अम्वाल औलाद में उनका शरीक हो जा, उनके अम्वाल औलाद में तू शरीक भी हो जा उनके साथ। तू ये सब कर, उकसा उनको अपनी आवाज़ से भेका उनको, और तू फिर चढ़ाई कर दे अपने सवारों के साथ और प्यादों के साथ, और क्या कर तू उनके माल में औलाद में तू शरीक भी हो जा उनके साथ, और उनको तू दो वादे दे। सारे काम तो वादे से हो रहे हैं ना, शैतान के वादे दे तो हम मान लेते हैं। वो क्या अल्लाह सुब्हान ने कहा कि क्या कहा अल्लाह ताला कि जो शैतान का वादा कुछ नहीं मगर धोखा है, जो भी वादे उसे धोखे के वादे हैं पूरे पूरे। तो माल और औलाद में शैतान कैसे शरीक होता है? माल में कैसे शरीक हो गया शैतान? माल में से शरीक हो गया कि आपने नाजायज माल कमाया, उसमें शरीक हो गया वो। भैया आपको तो लुत्फ आ रहा उस माल का, और वो आपसे गुनाह करा रहा है, तो आपके शिरकत में आ गया। या आपने माल तो कमाया जायज तौर पर, लेकिन उसको आपने इसराफ में गुनाह में खर्च कर दिया, ये भी उसमें शरीक हो गया। वो औलाद में से शरीक हो गया, औलाद में शरीक ऐसे हो गया कि बच्चा जायज पैदा नहीं हुआ, उसमें आपके शरीक हो गया, जायज बच्चा नहीं है। या बच्चा हुआ तो जायज पैदा, लेकिन उसकी तरबियत आपने सही नहीं करी, तो उसमें फिर शरीक हो गया शैतान, तो शैतान शरीक खड़ा हो जाता है। शैतान की शिरकत के बारे में सरकार ने और कहा कि इसमें इसमें शैतान आपके साथ शिरकत करता है, एसोसिएट है इसका, बड़ा बड़ी बड़ी मंजिल है इसकी, शिरकत करता है आपके साथ। सरकार ने कहा कि बेशक उस पे से अल्लाह ताला ने जन्नत को हराम कर दिया है जो कि इस तरह का शख्स है कि न तो वो इस बात का परवाह करें कि वो लोगों की गिबत कर रहा है, या वो इस बात की परवाह करें कि लोग फिर उसके बारे में बुरा भला कह रहे हैं। ऐसा शख्स या तो नाजायज औलाद है या वो शैतान का शरीक है। आपको बात समझ में आ गई? इस तरह का कोई शख्स कम्युनिटी में हो जो कि लोगों की खुलेआम बुराई कर रहा है, अब जब लोग भी जब देखते हैं कि वो इसी खुलेआम लोगों की बुराई करता फिर रहा, तो लोग भी उसकी बुराई करते हैं। जब लोग बुराई करते हैं तो उसकी उसको इस बात की परवाह नहीं कि लोग उसकी बुराई कर रहे हैं, करता चला जा रहा है बस। क्या ऐसा शख्स शैतान का शरीक है और उस पर जन्नत अल्लाह ने हराम कर दी है ऐसे शख्स। इस तरीके का माहौल अगर कम्युनिटी में हो कि खुला आम लोगों की बुराइयाँ हो रही हैं, लोग भी आपके पीछे बुराई कर रहे हैं, एक तूफान मचा, आपको परवाह नहीं लोग आपके बारे में क्या कह रहे हैं, तो ये शैतान का शरीक है, उस पर अल्लाह ने जन्नत हराम कर दी है। और ऐसे लोग ही कम्युनिटी को बर्बाद कर देते हैं। पांचवा फरमाते हैं कि शैतान माल में तो शरीक होता है, अगर आपका माल हराम है, माल में शरीक हुआ, कहा कि जब वो शख्स अपनी जोजा के पास आता है तो जो नुत्फा बनता है उसमें भी शैतान शरीक हो जाता है, क्योंकि आपने हराम माल खाया है, तो आपकी औलाद में भी शरीक हो जाता है, तो औलाद में भी शरीक हो जाएगा क्योंकि आपने हराम माल खाया। इन्ना इबादी लैस लक अलैहिम सुल्तान वो कफा भी रब्बी का वकीला, बेशक जो मेरे बंदे हैं उन पर तेरा जोर नहीं है और कारसाजी में तेरा परवरदिगार काफी है। कहा मेरे बंदे जो है, अल्लाह ने कहा इन्ना इबादी, जो मेरे बंदे उस पर तेरा जोर नहीं है और उनका लिए खुदा कारसाज काफी है, खुदा उनका वकील काफी है, तो हमको खुदा के बंदे बनना है। कहा कि जो मेरे बंदों का, हाँ तेरा सब पर जोर चल जाएगा, लेकिन सिवाय उनके जो मेरे बंदे हैं इन उनका उनको कहा, अल्लाह ने कहा इबादी मेरे जो बंदे, इबादी मेरे जो बंदे उस पर तक जोर नहीं चलेगा, अल्लाह ने कुछ को रखा है। कहा कि क्या कहा अल्लाह ने, वो कफा भी रब्बी का वकीला, अल्लाह उनका वकील है। वकील कौन होता है? वकील वो होता है जो आपका जिम्मा ले ले, आपके लिए बहस करे, आपकी मदद करे। आज जब कोर्ट में जाते तो आप नहीं बोलते, वो बोलता है, पूरा चार्ज आपका वकील ले लेता है। अल्लाह ने कभी भी सरकार को कुरान में अपने लोगों का वकील नहीं बनाया, मोमिन का वकील नहीं बनाया है, शाफी जरूर बनाया, वकील नहीं बनाया, वकील खुद है अल्लाह है। अल्लाह कहता है कि मेरे जो बंदे होंगे मैं उनका वकील बन जाऊंगा, जो कि जिनको मैं शैतान से बचाऊंगा, लेकिन उसके वकील बनने अल्लाह, लेकिन आपको भी उसके लिए काम करना पड़ेगा। आप सूरह एराफ की आयतों में जाएं कि जो जो अल्लाह के मुखलिस बंदे होते हैं जब शैतान से वसवसा आता है तो चौंक उठते हैं और दिल के आगे खोल के देखने लगते हैं उधर, ये वो है जिनको अल्लाह ने महफूज रखा है, जो कि अपने लिए कुछ कोशिश करते हैं कि वसवसा आया तो ये नहीं अंधे बहरे होकर बस चलो वसवसे भी चलते हैं, वो चौंक जाते हैं कि ये कहां से ख्याल आ गया मेरे दिल में, और अल्लाह से मदद मांगते हैं, बहस भी करते हैं कमबख्त से, अल्लाह से मदद मांगते हैं, इस तरह से अपनी हिफाजत करते हैं। रब्बुकुम अल्लज़ी युज़्ज़ी लकुमुल फुल्क फिल बहरी लितबतगु मिन फ़ज़लिही इन्नहु काना बिकुम रहीमा, तुम्हारा परवरदिगार वो है जो समंदर में तुम्हारे लिए कश्तियां चलाता है ताकि तुम उससे फ़ज़ल तलाश करो, तुम पर बड़ा मेहरबान है। अल्लाह सुब्हान तआला ने समंदर का काफ़ी जिक्र कुरान हकीम है। हम जो ज़मीन पर जो लोग रहते हैं ना, कोस्टल एरिया से कोई ताल्लुक नहीं रखते हैं, लेकिन अल्लाह करीम है, पूरी दुनिया से ताल्लुक रखता है। हम सोचते हैं समंदर की आयतें क्यों आती है, हमने समंदर कभी कभी देखते हैं ज़िंदगी में, लेकिन अल्लाह करीम ने जितना समंदर का जिक्र करा है, जितनी मकदार है समंदर की, जितनी उस हिसाब से जिक्र करा है उसने। अल्लाह सुब्हान तआला ने कहा कि ये कश्तियाँ चलती हैं तो ये खुदा चलाता है, पानी को लिक्विड बनाया अल्लाह ने, हवा भेजता है, ये तो मोटर की कशन आज चली, पहले तो पार्लर जहाज थे, पार्लर जहाज तो हवा से चलते थे या पानी के लिक्विडिटी से चलते थे। तो अल्लाह कहता कि कश्ती मैं चलाता हूँ ताकि तुम उससे खुदा का फजल तलाश करो। फजल क्या होता है? फजल वो होता है जो आपकी जरूरत से ज्यादा होता है, आपकी जरूरत से ज्यादा होता है। आप मछुआ जाता है तो मछलियां खुद के लिए थोड़ी खाता है, या मोती निकालता तो खुद के बेसिक ही निकालता था कि आप रोजी कमाओ, आप एक्सेसिव आपको मिलता थी। फजल लग ऐसे ही होता है, भरसता हो तो फजल तगा इन कहना भी कुमर आईमा, बेशक खुदा तुम पर बड़ा रहम करने वाला है। वकील भी वो बनता है, रहम भी वही है। अल्लाह के नाम देखें आप खुश हों, अल्लाह के रहम से हमको फजल मिलता है। और अल्लाह वकील, अल्लाह से दुआ कर, अल्लाह तू रहम भी कर, तुम्हारा वकील भी बन, तू हम पर रहम कर, हम तुम्हारा वकील। अरे तो ही नहीं बन जाए, तो ही नहीं बन जाए। देखे ना आप, ये कुरान है, वकील तू बन, रहम तू कर, रोजी तू दे, शैतान से तू बचा, अपना बंदा तू हमको बना ले, इबादी में कर ले हमको, तू कह के ये मेरे बन, ऐसा बना। وَإِذَا مَسَّكُمُ الضُّرُّ فِي الْبَحْرِ ضَلَّ مَن تَدْعُونَ إِلَّا إِيَّاهُ فَلَمَّا نَجَّاكُمْ إِلَى الْبَرِّ أَعْرَضْتُمْ وَكَانَ الْإِنسَانُ كَفُورًا। और जब समंदर में तुम पर कोई मुसीबत आती है तो अल्लाह के सिवा तुम जिन्हें पुकारते थे वो सब गुम हो जाते हैं, मगर जब वो तुमको बचाकर खुशकी तक पहुंचा देता है तो तुम अल्लाह से रूगर्दानी करते हो, और इंसान तो बड़ा नाशुकरा है। कहा जब भी तुम कुछ तकलीफ होती है समंदर के अंदर तो तुम जिनको पुकारते हो उनको सब भूल जाते हो, तुम भूल जाते दल्ला मन तदउन इल्ला इया हो, दल्ला मन तदउन इल्ला इया। कहा जिन जिनको तुम पुकारते थे उनको सबको भूल गए, अल्लाह की तुम याद करते हो। फिर जब तुमको वो निजात देके खुशकी तक पहुंचाता है तो तुम उससे फिर रूगर्दानी आरस तुम रूगर्दानी करते, वो कानल इंसान कफूरा, और इंसान तो ना शुक्रा है। ये इंसान की आदत है, इंसान की तो क्या हम जैसे गुनाहगारों की भी आदत है कि जब मुसीबत पड़ती है तो अल्लाह को पुकारते हैं, और जब हमको निजात देता है तो हम फिर आरस्त हो जाते, हम फिर अल्लाह की बेपरवाही करते हैं, कानल इंसान कफूरा, और इंसान तो ना शुक्रा। हमारी नफ्स की आदत ही है। तो फितरत क्या है? फितरत ये इंसान की कि वो मुसीबत में सिर्फ अल्लाह को पुकार है। इसकी दीन इस्लाम जो आया है फितरती दिन पे, फितरत पे आया ना इस्लाम, तो हमारी फितरत में सबकी है कि एक शख्स एक एथिस्ट छठे इमाम के पास आया, बहस करने लगा अल्लाह की तरफ। कहा फरमाया छठे इमाम ने, क्या कहा तू कभी समंदर का सफर करा? तो कहाँ करा। कहा कभी सब हादसा हुआ तेरे से? कहाँ हुआ। क्या क्या हादसा हुआ? कहा कि मेरी कश्ती टूट गई थी तो मैं एक तख्ते पे बैठा हुआ था। तो कहा क्या तूने उसको कुछ उम्मीद थी तुझे? कहा हाँ मुझे। किसकी उम्मीद थी? हाँ मुझे उम्मीद थी कि कोई मुझे बचा लेगा। कहा वही तेरा परवरदिगार है, तुझे वही याद आया था ना उस वक्त, दल्ला मन था तू इला हो। कहा सब तू भूल जाता सिवाय उसके। कहा यही तेरा परवरदिगार है, दल्ला दल्ला में जो गाय है मन तधनो इल्ला इया, मगर तू उनको उसी को पुकारते हो। फिर क्या आरस तुम फिर वो जब बचा लेता है तो आरस तुम फिर उससे रूगर्दानी करने लगते, बेपरवाह हो जाते हो। हम किस तरह के लोग हैं, किस तरीके के लोग हैं हम, इस क्या अफा अमीन तुम आई आगे गायत में लसुन फरमाता अफामिन तुम आई युक्सिफ बिकुम जानिबिल बर्र औ युरसिल अलैकुम हासिबन थुम्मा ला तजिदु लकुम वकीला। क्या तुम्हें इस बात का भी इत्मीनान हो गया है कि कहीं अल्लाह खुशकी पर ले जाकर तुम्हें जमीन में धसा दे, या तुम पर पत्थरों की बोछा करने वाली आंधी न भेज दे, और तुमको और तुम्हें कोई हिमायती न मिले जो उससे बचाए। पढ़ता हूँ आयत। क्या तुम इस बात से बेफिक्र हो गए कि तुमको अल्लाह जमीन में धंसा दे, या ऐसी आंधी भेजे जिस पर के पत्थर हो, फिर तुम अपने लिए कोई वकील नहीं मालूम करोगे। दो तरह की हवा के जिक्र किया अल्लाह ने, हासिबा कासिफा, अभी दोनों आएंगे। ये अभी हासिबा का जिक्र था। हासिबा से मुराद ये है वो आंधी जो जमीनों पे चलती है जिनमें पत्थर होते हैं, آگے کی آیت میں آیا قاصفہ, وہ آندھی ہوتی ہے جو سمندروں میں چلتی ہے اور کشتیوں کو توڑ کے پھینک دیتی ہے. یہاں پر تو ہم جو یو ایس میں رہتے ہیں ان کو تو یہ حاصبہ بہت سمجھ میں آتی ہے, ٹورنیڈو جو آتے ہیں نا, یہاں یہ حاصبہ ہے. اللہ سبحانہ تعالیٰ کہتا ہے کہ تم اس طرح سے کفر کرتے ہو کہ تم جب سمندر میں ہوتے ہو کوئی مشکل آتی ہے تو تم مجھے یاد کرتے ہو, اور جب تم واپس آتے ہو تم پھر مجھے بھول جاتے ہو. تو کیا تم اس بات سے سکون میں آ گئے کہ تم زمین پہ بھی اگر آ گئے تو میں چاہوں تو تمہاری زمین دسا دوں گا, کیا ایسی آندھی بھیجوں گا جب پتھر ہوں گے تو تم پھر اپنا وکیل کسی کو نہیں پاؤ گے. اگر تم سوچو زمین پہ بھی آ گئے تم یہ شرک کرو گے تو میں زمین میں بھی تمہارے ساتھ ہی کر سکتا ہوں. اللہ نے کتنی قوموں کو برباد کرا زمین پر جن کو زمین میں دھسایا, ایسی آندھیاں بھیجی تیز ہوا کی جس میں پتھر تھے. اللہ نے کہا تم یہ چاہتے ہو کیا, تم یہ چاہتے ہو کیا, ہم اتنے کم بخت ہیں. یا اللہ نے کہا امین تم ایودکم فیہ تارتن اخرا وہ یرسل علیکم قاصفا من الریح فیغرقکم بما کفرتم ثم لا تجد لکم علینا بھی تبیعا, کیا تم اس بات سے بے خوف ہو گئے کہ خدا دوبارہ تمہیں سمندر میں لے جائے اور تمہاری سخت لے جائے اور سخت طوفانی ہوا بھیج کر تمہیں غرق کر دے, پھر تم اپنے لیے ہمارا پھر تم اپنے لیے کوئی پیچھا کرنے والا نہ پاؤ گے. یا اللہ کہہ رہا کہ تم پہلے تو چھوٹ گئے تھے, جب تم سمندر میں تھے تو تم چھوٹ گئے تھے, میں نے بچایا تھا, تم آ کے باہر آ کے کفر کرنے لگے, کیا تم یہ چاہتے ہو پھر میں تمہیں دوبارہ سمندر میں لے کے چلے جاؤں اور سمندر میں لے کے جاؤں اور ایسی قاصفہ چلاؤں, ایسی ہوا چلاؤں جو تم کو غرق کر دے تمہارے کفر کی وجہ سے, تو تم پھر اس کے بعد تمہارا پیچھا کرنے والا نہ پاؤ گے. پیچھا سے کیا مراد ہے, تبھی علینا بھی تبھی آ اس بنا تبھی سے, تبھی سے کیا مراد ہے, تبھی وہ ہوتا ہے جو کہ آپ کا وکیل ہوتا ہے, جو کورٹ میں بحث کرتا ہے, جو آپ کا خون دیا مانگتا ہے, جو کہ آپ کے بھی بارے میں بحث کرے, کہا کہ تم میں جب تم کو لے کے جاؤں گا واپس سمندر میں تمہارے کفر کی وجہ سے, اور پھر میں ایسی ہوا بھیجوں گا کہ تمہاری کشتی کو توڑ کے پھینک دو اور تم کو غرق کر دوں گا, تو تمہارے لیے کوئی پھر وکیل نہیں پاؤ گے خدا کے خلاف جو خدا سے بحث کر لے خدا تم نے کیوں ڈبوایا تھا. دیکھ لیں آپ کہ اللہ تعالیٰ کیسی باتیں کر رہی ہے, توحید کو پہچاننا ہے, توحید کو کیا پہچاننا ہے, توحید بڑا ڈر لگتا ہے کہ اللہ کہہ رہا ہے کہ تو بچ کے تو آ گیا تھا وہاں سے, پھر میں لے کے جاؤں گا تجھے وہیں, پھر وہیں لے کے اسی سمندر میں لے کے جاؤں گا, ڈباؤں گا میں تجھے, یہ خدا ہے. کہا کہ پھر تم میرے خلاف وکیل بھی نہیں پاؤ گے کہ تمہیں حرکتیں تم نے ایسی کری ہیں. یہ انسان ہے جو کہ کفر کرتا ہے اور اللہ تعالیٰ آخری تک بات کرتا ہے, اللہ تعالیٰ بیچ میں بات نہیں چھوڑتا, آخری تک لے کے جاتا ہے بندے کو. اللہ سبحانہ تعالیٰ نے آزمایا ہے, اللہ تعالیٰ ہم آزماتا ہے, شجرت معلون سے اللہ نے آزمایا ہے امت کو, آزمایا ہے شجرت معلون. شجرت معلون کے اندر سب سے معلون تھا یزید پلید, اس شجر کے اندر سب سے معلون تھا یزید پلید. میں کہ بار بار ہم سنتے آ رہے ہیں, کہ سرکار کہتے ہیں کہ جتنی ایزا مجھے ہوئی کسی نبی کو اتنی ایزا نہیں ہوئی. ہم سوچتے ہیں مولا کیا کیا ایزا ہوئی, سرکار کو جو ایزا ہوئی ہے وہ ایسی ایزا ہوئی ہے کہ رمضان کے اندر سرکار کہتے ہیں کہ اے علی اسی رمضان کے اندر تم کو شہید کیا جائے گا, سرکار کو ایزا ہوئی. وہ سرکار کو کیا ایزا ہوئی کہ جب سرکار کی وفات ہو رہی تو بی بی رو رہی تھی, سرکار نے کہا کہ دیکھو تم رو مت, سب سے پہلے تم مجھ سے ملو گی. سرکار کو ایزا تھی اپنی بیٹی کی تکلیف کی. سرکار کو سب سے ایزا جب ہوئی کہ جب امام حسین پیدا ہوئے, جب امام حسین پیدا ہوئے تو سرکار نے امام حسین گود میں لیا تو جبریل آیا گا, جبریل نے کہا کہ اے نبی یہ جو تیرا فرزند ہے یہ کربلا کے اندر شہید کر دیا جائے گا. انا للہ وانا الیہ راجعون والحمد للہ رب العالمین.